नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संघीय संसदमा विधेयक ल्याउने भएको छ। हालै सार्वजनिक गरिएको सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना र कोविड महामारीको सम्बोधनसहितको विषय समेटेर प्रतिस्थापन विधेयक ल्याउने अर्थमन्त्री जनार्दन शर्माले हिजो प्रतिनिधि सभालाई जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री शर्माले आर्थिक वृद्धि तोकिए अनुरूप हुन नसकेको, मुद्रास्फीति बढ़ने जोखिम देखिएको, पूँजीगत खर्च बढ़न नसकेको जस्ता अवस्था चुनौतीका रूपमा रहेको बताउनुभयो। अर्थतन्त्रलाई नयाँ गति प्रदान गरिने उहाँले घोषणा पनि गर्नुभयो। प्रतिस्थापन विधेयक, त्यसको आवश्यकता, अर्थतन्त्रको समग्र अवस्था, सुधारका उपाय, त्यसै गरी अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने उपायहरूका बारेमा आजको अन्तर्संवादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ। डाक्टर साहब,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई।
नमस्कार।
जस्तो अब अहिले यो सरकार आएपछि यसअघिको सरकारले जुन अध्यादेश मार्फत ल्याएको बजेट थियो त्यसलाई अब हामी प्रतिस्थापन गर्छौं भनेर हिजो अर्थमन्त्रीले भन्नुभएको छ। अब यो प्रतिस्थापनको आवश्यकताका सन्दर्भमा चाहिँ विभिन्न खालका प्रश्नहरू पनि उठाइएका छन्। विपक्षी दलका तर्फबाट पनि प्रश्न उठाइएका छन् कि होइन यो चाहिँ हाम्रा बारेमा नकारात्मक टिप्पणी गर्ने एउटा प्रयास मात्रै हो भनेर पनि केही चाहिँ प्रतिक्रियाहरू आएका छन्। यहाँले यो जुन हिजोको भनौँ न समग्र अवस्थाको जानकारी जुन दिने अर्थमन्त्रीबाट जुन काम भयो त्यसलाई यहाँले कसरी हेर्नु भएको छ र त्यसको आवश्यकता के कति थियो, त्यसलाई कसरी चाहिँ लिन सकिएला?
तपाईँको प्रश्नमा खास गरी दुईटा पाटो रह्यो। एउटा प्रतिस्थापन विधेयकको आवश्यकता र त्यसको त्यसबारेको टीका टिप्पणी सन्दर्भमा, र अर्को चाहिँ जुन अर्थमन्त्री माननीय जनार्दन शर्मा प्रभाकरले हिजो चाहिँ संसदमा यो मुलुकको आर्थिक स्थितिको जुन चित्र प्रस्तुत गर्नुभयो त्यसको बारेमा रहे। अब जहाँसम्म चाहिँ यो प्रतिस्थापन विधेयक ल्याउनु पर्ने हो कि होइन भन्नेमा, एउटा कानुनी बाटो छ र अर्को चाहिँ हाम्रो आर्थिक अवस्थाको र जुन चाहिँ सरकारले गर्नुपर्ने कामको बाटो रहेका छन्। अब कानुनी बाटो कस्तो छ भने, संविधानले नै जुन व्यवस्था गरेको छ र जसरी बजेट ल्याइनु पर्ने हो त्यो चाहिँ संसद बजेट ल्याउनु पर्ने बेलामा हठात चाहिँ संसद विघटन गरेर ल्याइएको यो चाहिँ ठिक कदम होइन भनेर सर्वोच्च अदालतले नै यो चाहिँ निर्णय गरेको वा राय दिएको अवस्था पनि हो भने, त्यो बजेट ल्याउनु पूर्व नै पनि विभिन्न कोणबाट, कानुनी कोणबाट र राजनैतिक आर्थिक कोणबाट चाहिँ यो अल्पमतको वा चाहिँ अब चुनाव घोषणा गरिसकेको र यो प्रतिनिधि सभा विघटन गरिसकेको सरकारले पूर्ण बजेट ल्याउनु हुँदैन भनेर पहिलेदेखि नै टिका टिप्पणीहरू भइरहेको अवस्थामा ल्याइएको बजेट भएको कारणले, अर्थात् संवैधानिक कानुनी व्यवस्था अन्तर्गत पनि पहिला ल्याउनु नहुने पूर्ण बजेट ल्याइएको कारणले पनि फेरि यो चाहिँ अर्को बजेट ल्याउनु पर्ने वा चाहिँ प्रतिस्थापन विधेयकबाट नयाँ बजेट ल्याउनु पर्ने अवस्था हो। अर्को कुरा के हो भने, व्यवहारिक पाटो वा राजनैतिक आर्थिक पाटो कस्तो हो भने, जुन सरकार जसलाई चाहिँ अब त्यो काम चलाउ भइसकेको सरकारले जे गर्ने भनेर कार्यक्रमहरू अगाडि बढायो र जुन नयाँ सरकार आएपछि नयाँ सरकारले हामीले पहिला हुन नसकेको कामहरू अब यसरी गर्छौँ भनेर जुन सरकार आइसकेपछि एउटा नयाँ भिजन बनायो, त्यो भिजनलाई कार्यान्वयन गर्नको लागि पनि बजेट मा परिमार्जन वा नयाँ बजेट आवश्यक पर्छ। त्यसकारण चाहिँ त्यो कानुनी दृष्टिकोणबाट पनि, व्यावहारिक राजनैतिक दृष्टिकोणबाट पनि प्रतिस्थापन विधेयक वा पहिला ल्याइएको बजेट भन्दा अर्को बजेट संशोधन गरेर वा पूर्ण नयाँ ल्याउनु आवश्यक हुन्छ, यो बाटो भयो। अब अर्को चाहिँ जुन हिजो अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरज्यूले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक अवस्थाको चित्र छ, त्यसमा चाहिँ यो सरकार जुन पहिला दुई तिहाईको एउटा शक्ति प्राप्त सरकारले काम गरी तीन वर्ष बिताइसकेपछि अर्थतन्त्रको अवस्था कस्तो थियो र हामीले सरकार सुरु गर्दाखेरि, सञ्चालन सुरु गर्दाखेरि स्थिति कस्तो थियो र यहाँबाट हामी कसरी अगाडि बढ्छौँ भन्ने चित्र प्रस्तुत गर्नुभएको हो। सामान्यतया यस्तै सरकार परिवर्तन हुँदा वा कुनै घटनाको अवस्थाको बारेमा चित्र जनता सामु प्रस्तुत गर्नु पर्दाखेरि यस्तो श्वेत पत्र भनेर ल्याइन्छ। अर्थमन्त्रीज्यूले यसलाई चाहिँ अर्थतन्त्रको देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भन्ने शीर्षकमा यो चाहिँ अवस्थाको जानकारी सबै आम जनतालाई चाहिँ सूचित गराउनको लागि ल्याउनु भएको छ र यसले यो सरकारको आगामी कदम कस्तो हुनेछ भन्नेमा जुन चाहिँ न्यूनतम साझा कार्यक्रम आइस पनि सकेको छ यो चाहिँ कोलिसन गभर्मेन्टको र त्यसको आधारमा सरकार कसरी अगाडि बढ्छ भनेर मोटामोटी एउटा चाहिँ दिशा पनि यसमा प्रस्ट्याउने काम चाहिँ अर्थमन्त्रीज्यूले गर्नुभयो।
साहब अब यहाँले दुईवटा पाटोमा भनौँ न त्यसको उत्तर दिने प्रयास गर्नुभयो अथवा जवाबको समाधान खोज्ने प्रयास गर्नुभयो कि एउटा कानूनी पाटोको सन्दर्भमा जुन सर्वोच्चको आदेश या राय पनि थियो र अर्को चाहिँ राजनैतिक पाटा जुन आवश्यकताको सन्दर्भ यहाँले जोड्नुभयो। अब जसरी बजेटको परिमार्जनको कुरा आएको छ, बजेटको परिमार्जन भन्ने बित्तिकै जुन यहाँले उल्लेख गर्नुभयो कि श्वेत पत्रका रूपमा जुन ल्याइने प्रावधानहरू छन् त्यो प्रावधानलाई चाहिँ अहिलेको अर्थमन्त्रीले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनेर हिजो संसदमा प्रस्तुत गर्नुभयो। अब यसले जुन अवस्था छ यो सरकारले सत्ता सम्हाल्दाखेरिको अवस्थाको सन्दर्भहरू कोट्याएको छ र योभन्दा अगाडिको सरकारले पनि सत्ता सम्हाल्दाखेरि कुन अवस्थाबाट उसले शुरू गरेको थियो र हामीले कुन अवस्थाबाट अहिले शुरू गर्दैछौं भनेर अर्थमन्त्रीले प्रश्न पार्ने प्रयास गर्नुभएको छ। अब सरकारको आर्थिक सल्लाहकारका रूपमा जुन राष्ट्रिय योजना आयोग हुन्छ त्यो राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा पनि यहाँले भूमिका निर्वाह गरिसक्नुभयो र अहिलेको वर्तमान सरकारको नजिकको अर्थशास्त्रीका रूपमा यहाँलाई लिइन्छ। त्यो दुईवटा आधारबाट यहाँले हामीलाई अर्को एउटा जिज्ञासाको पनि जवाफ दिनुहोस् कि अब यो कसरी परिमार्जन गर्ने, बजेटमा के कुराहरू परिमार्जन गर्न सकिने अवस्था हुन सक्छ?
यहाँले एकदम राम्रो प्रश्न गर्नुभयो। खास गरी नयाँ सरकार आइसकेपछि नयाँ सरकार आएको नै पृष्ठभूमि के हो त भन्दा गएको सरकार गत पटक जुन चाहिँ ओली नेतृत्वको सरकार थियो त्यो सरकारले कुन पृष्ठभूमिमा आएको थियो, त्यसले के काम गर्यो र उसले गर्न नसकेका कामहरू लगायतको यो चाहिँ प्रतिक्रिया स्वरूप चाहिँ नयाँ सरकार बन्ने अवस्था आएको हो र गएका विगतमा हुन नसकेका कामहरू देशको आवश्यकता एकातिर छ र सरकारले त्यो लाइनमा काम गरेन भन्ने पृष्ठभूमिमै यो नयाँ सरकार बनेकोले यसले चाहिँ खास गरी कसरी अगाडि बढ्ने त भन्दाखेरि अब मुलुक अहिले यो जुन चाहिँ COVID-19 नामको कोरोनाको संक्रमणबाट आक्रान्त भएको छ, यो विश्व नै यो चाहिँ कोरोना सङ्कटमा परिरहेको अवस्था हो र यो कोरोना सङ्कट आउनु सुरु हुनुभन्दा अगाडिकै पनि हाम्रो आर्थिक सामाजिक अवस्था कस्तो थियो र त्यसमा सुधारका कस्ता अपेक्षा जनताले गरेका थिए, सरकारले कस्तो किसिमको सपना बाँडेको थियो, त्यो कामहरू भए कि भएनन् भन्ने त्यसमा भएका कमी कमजोरी र महामारी नियन्त्रणमा भएका कमी कमजोरीहरू त्यसको पृष्ठभूमिमा यो सरकार बनेको कारणले अब आगामी दिनमा चाहिँ गर्नुपर्ने काम जुन पुरानो सरकारले एउटा त कानुनी वैधता नभएको बजेट ल्याएको थियो भने यो अहिलेको अवस्थालाई सम्बोधन गर्ने किसिमबाट कतिपय कुराहरू छुटेका कारणले पनि नयाँ बजेट ल्याउनु पर्ने हो र त्यसमा चाहिँ खास गरी अब महामारीको नियन्त्रणकै कुराबाट सुरु गर्दाखेरि अब महामारी सुरु भयो र चाहिँ विश्वमा धेरै मुलुकहरूले महामारीबाट दुःख भोगेर उनीहरूले तयारी गरिराखेको अवस्थामा हाम्रो नेतृत्व हाम्रो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीज्यू लगायत सबैले यसलाई एकदमै गम्भीरतापूर्वक नलिएर यो चाहिँ सामान्य रुगाको यो बेसर पानीले यसलाई चाहिँ ठिक पार्छ भन्ने किसिमको ओरिएन्टेसन सोच अगाडि बढाइदिनु भएकोले के भयो भने जुन स्वास्थ्य संरचना स्वास्थ्य कर्मीहरू र थिए उनीहरू चाहिँ यो कोभिडको लागि तयारी गर्ने भन्दा पनि त्यो चाहिँ अल्मलिए किनभने त्यो त हाम्रो इम्युनिटी पावर धेरै छ, त्यस्तै अब बेसार पानीले निको हुन्छ, यो साधारण खोकी जस्तो हो भन्ने भइसकेपछि जुन तयारी गर्नु पर्थ्यो कोभिडको विरुद्धमा संक्रमण हुन नदिन नियन्त्रण गर्न यो चाहिँ टेस्ट गर्ने PCR टेस्ट गर्ने लगायतका कुराहरू हुनु पर्थ्यो त्यो भएन। आम जनताले देखेकै कुरा हो त यो चाहिँ स्वास्थ्य सामग्रीहरू किन्नको लागि ढिलाइ भयो, यो चिकित्सकहरू स्वास्थ्य कर्मीहरू परिचालनको लागि ढिलाइ भयो, हस्पिटलहरूको तयारी चाहिँ एकदमै कमजोर रह्यो, त्यो सबै किन भयो त भन्दा त्यो सोच नै गलत भयो, यो चाहिँ कोरोनाले हामीलाई केही पनि गर्दैन भन्ने किसिमको भयो र त्यसपछि महामारी पछि चाहिँ खोपको व्यवस्था गर्नको लागि यो स्वास्थ्य सामग्रीहरू खरिद गर्नको लागि पनि विभिन्न अनियमितता भए र भएका संरचनाहरूको प्रयोग नगरिकन नयाँ नयाँ संरचनाहरू र अब एउटा जिम्मा पाएको संस्थालाई अर्कै काम यो चाहिँ स्वास्थ्यसँग सम्बन्धित कामहरू स्वास्थ्य सामग्री खरिद गर्न दिएका कामहरू लगायतका काम गरिए र त्यो ओरिएन्टेसन नै गलत थियो र त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता भएकोले पनि बजेटमा नयाँ व्यवस्था गर्नुपर्ने र नयाँ बजेट ल्याउनुपर्ने अवस्था भयो। अब त्यसपछि चाहिँ यो महामारीले नै उब्जाएको सिर्जना गरेको जुन अर्थतन्त्रमा शिथिलता आएको र अर्थतन्त्र सङ्कुचित भएको एक किसिमले धराशायी हुने अवस्थामा पुगेकोलाई त्यसलाई चाहिँ पुनरुद्धार पुनरुत्थान कसरी गर्ने भन्ने समस्या छ, यो एउटा चाहिँ प्रश्न छ। त्यसै गरी महामारीबाट चाहिँ धेरैले रोजगारी गुमाए, आय आर्जन गुमाए र चाहिँ जुन खास गरी गरिब सीमान्त वर्गका विपन्न वर्गका व्यक्तिहरूले जुन चाहिँ घर परिवार हो उनीहरूको चाहिँ आय आर्जन हरण भएको कारणले उनीहरूलाई राहत दिनुपर्ने अवस्थामा त्यसमा पनि कमी कमजोरीहरू भए। अब उद्योग व्यवसायहरूलाई चाहिँ पुनरुद्धार पुनरुत्थान गर्नुपर्नेमा केही कामहरू भए र त्यसलाई चाहिँ निरन्तरता दिनुपर्ने पनि छ र छुटेको वर्गलाई चाहिँ सरकारले त्यो राहत पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने अवस्था छ। यी कुराहरूको लागि पनि नयाँ बजेट आउनुपर्ने भयो, पुरानो जुन चाहिँ व्यवस्था गरिएको छ त्यसले चाहिँ सम्बोधन गर्ने अवस्था छैन। त्यसै गरी हाम्रो लामो समयदेखि अर्थतन्त्रमा विभिन्न संरचनात्मक समस्याहरू थिए र जस्तो के समस्याहरू थिए प्रमुख रूपमा भन्दाखेरि हाम्रो चाहिँ यो उत्पादनमुखी नभएर व्यापारमुखी हाम्रो अर्थतन्त्र हुन गयो। त्यसले गर्दाखेरि चाहिँ हामी आयातमा निर्भर भयौँ, हाम्रो निर्यात बढ्न सकेन र व्यापार घाटा एकदमै ठुलो रूपमा बढ्दै गएको अवस्था भयो। आर्थिक वृद्धि एकदमै कमजोर रहेको र जे जस्तो आर्थिक वृद्धि हुन्छ त्यसले पनि यो असमानता आर्थिक असमानता बढाएको अवस्था त्यो रहेको थियो। त्यस्तै अब हाम्रो चाहिँ पुँजीगत खर्चहरू हुन नसक्ने एकदमै पुरा टोटल बजेटमा कम अंश मात्रै पुँजीगत खर्चको लागि छुट्याइने र त्यो खर्च पनि हुन नसक्ने भएको कारणले हाम्रो चाहिँ पुँजी निर्माण भएन। अर्थात् हाम्रो यो सडक निर्माण गर्ने, हाइड्रो पावर निर्माण गर्ने, पुलहरू निर्माण गर्ने जुन सम्पत्ति हो त्यो चाहिँ निर्माण गर्ने काम एकदमै पछि परेको, लगायतका मूल्य वृद्धि सधैँ माथि रहने र रोजगारी एकदमै वृद्धि भइरहेको, गरिबी नियन्त्रण हुन नसकेको, यी चाहिँ संरचनात्मक समस्या लामो समयदेखि रहेको थिए र यसको कारण के थियो त भन्दाखेरि लामो समयसम्मको आर्थिक यो चाहिँ अस्थिरताको कारणले राजनीतिक अस्थिरता नीतिगत अस्थिरता र आर्थिक पाटोमा पनि जोखिम र अस्थिरता लगायतका कामहरू यो चाहिँ अवस्था देखिएकोले अब यो राजनीतिक अस्थिरता हामीले हटाइदियौँ भने सबै किसिमको स्थिरता सुरु हुन्छ भन्ने अपेक्षाका साथ 73 सालमा जुन चाहिँ संसदीय चुनाव भयो, 72 सालमा आएको संविधानको अन्तर्गत पहिलो पटक त्यसमा जनताले चाहिँ झन्डै 2/3 स्थिर सरकार बनाउने अवस्था सिर्जना गरिदिएको यो चाहिँ अवस्था भएको भएपछि जनताले के त भन्दा अब सबै कुरा राजनीतिक स्थिरता भयो, नीतिगत स्थिरता हुन्छ, संरचनागत स्थिरता हुन्छ र आर्थिक रूपमा पनि स्थिर वा दिगो किसिमको आर्थिक स्थिति बन्छ भन्ने अपेक्षा गरे। सरकारले पनि त्यही अनुसार ल हामी चाहिँ दोहोरो अङ्कको वृद्धि हासिल गर्छौँ, यो चाहिँ सामाजिक सुरक्षातर्फ काम गर्छौँ र पुँजी निर्माण गर्छौँ, सडक बनाउँछौँ, जहाज बनाउँछौँ, फेरि पानी जहाज सम्म हाम्रो पहुँच पुग्छ, रेल बनाउँछौँ लगायतका जुन कामहरू भनिए त्यो चाहिँ सम्भव पनि थियो। ठुलो शक्ति यो चाहिँ 2/3 शक्ति भएको सरकार बनेको थियो लामो समयको त्यो पृष्ठभूमिमा र यो संरचनात्मक जुन अघि भनेको समस्याहरू हो त्यो अर्थतन्त्रको संरचनालाई चाहिँ सुधार गर्नको लागि ठुलो अवसर यसले प्राप्त गरेको थियो। त्यो नगरेकोले त्यो सुधार गर्नको लागि पनि यो चाहिँ नयाँ बजेट ल्याउनु पर्ने अवस्था छ। हजुर भन्नु
डाक्टर साहब, अब यी कुराहरू त तथ्याङ्कले पनि बोलेका छन् तर अब जुन कुराहरू समस्याका रूपमा रहेका छन् समस्यालाई समाधानमा बदल्नका लागि के कस्ता खालका कार्यक्रमहरूले चाहिँ अब बदल्न सक्छ छ? जस्तो अब यहाँले कुरा गर्नुभयो आर्थिक वृद्धि दरकै कुरा, अब करिब करिब 4% प्रक्षेपण गरिएको छ, अब मूल्य वृद्धि चाहिँ झन् बढ्दै गएको छ यहाँले पनि भन्नुभएको छ, अब जुन अवस्था अहिले देखिएको छ मूल रूपमा चाहिँ निर्यातको हिस्सा जसरी घट्दै गएको छ अहिले अब 3.3% छ, अब यो चाहिँ जसरी यो चाहिँ यसले चाहिँ जुन अवस्था सिर्जना गर्ने सम्भावना देखिन्छ त्यसै गरी अब जीडीपीमा आयातकै हिस्साको अहिले यदि हामी कुरा गर्ने हो भने 36% भन्दा बढी छ अब रेमिट्यान्स चाहिँ बढेको छ त्यसै गरी अब राजस्वमा भन्सारको योगदान जुन छ त्यो चाहिँ अर्थतन्त्रको दिगो सन्दर्भको लागि चाहिँ त्यो त्यति राम्रो मानिँदैन तर त्यो बढ्दै गइरहेछ 44.7% पुगेका छ पछिल्लो समयमा यी त भयो समस्याको कुरा अब समाधान कसरी गर्ने नयाँ बजेट आउँदैमा जादुको छडीको हिसाबले परिवर्तन त हुँदैन अब कसरी के कस्ता कार्यक्रमहरू त्यसमा समावेश गर्न सकिन्छ अथवा त्यसका के कस्ता खालका सुझावहरू यहाँहरू जस्ता अर्थशास्त्रीहरूले दिनुभएको छ अथवा दिनुपर्ने अवस्था छ के गरेर चाहिँ अहिलेको यो जुन यहाँले यति लामो वर्णन गर्नुभयो कि समस्याहरू यहाँ छन् यी समस्याहरूको समाधानतिर हामी जान सक्छौँ त
हो अब पहिला त रोग निदान गर्नको लागि रोग के हो भनेर पहिचान हुनुपर्छ र अघि हामीले रोगको पहिचानको बारेमै छलफल गर्यौँ अब कसरी अगाडि बढ्नुपर्छ भन्दा यो सरकारको केही सीमितताहरू छन् जस्तो अब आगामी निर्वाचन हुनु अगाडि यो सरकारले सत्ता सञ्चालन गर्ने भनेको करिब 1.5 वर्षको समय हो त्यो पनि त्यति पनि पुरा छैन अर्को भनेको यो चाहिँ पहिलाको जस्तो यो दुई तिहाईको बलिष्ठ सरकार पनि होइन यो चाहिँ विभिन्न पार्टीहरू समावेश भएर एउटा कोलिसन वा चाहिँ गठबन्धनको सरकार बनेको अवस्था छ एउटा गठबन्धनको सरकार छ त्यसकारण विभिन्न सोच भएका विभिन्न किसिमका कार्यक्रमहरू कार्यान्वयन गर्न खोज्ने बिचमा तालमेल मिलाउनु पर्ने निकै चुनौतीपूर्ण हुन्छ भने अर्को एउटा समयको सीमितता छ र त्यसमध्ये पनि पृष्ठभूमि कस्तो छ त भन्दा धेरै जसो आर्थिक चाहिँ संरचनात्मक रूपमा अघि भनेका समस्याहरू कायम रहेको अवस्थामा यहाँले भनेको जस्तो अब जादुको छडी भन्ने त हुँदैन तर पनि के हो भने के गर्न सकिन्छ त्यसलाई चाहिँ एकदमै अप्टिमम लेभलमा सबभन्दा बढी के गर्न सकिन्छ त्यही प्रयास गर्ने नै हो र अहिलेको अवस्थामा चाहिँ पहिला अब कतिपय भएका राम्रा कुराहरू पनि छन् त्यसलाई कन्टिन्युटी दिएर अहिले सरकारले सबभन्दा पहिला गर्नुपर्ने महामारीबाट आक्रान्त जन घर परिवार र चाहिँ अर्थतन्त्रलाई सुधार गर्नुपर्ने हो र सामान्य प्रधानमन्त्रीज्यूले चाहिँ सरकार सुरु भएपछि उहाँले पहिलो काम हाम्रो भनेको खोप 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 हो भनेर भन्नुभयो र त्यो चाहिँ खोपमा पहिलाको सरकारले पनि पछिल्लो समयमा केही काम गरेको थियो भने अहिलेको सरकार आइसकेपछि अर्थमन्त्रीले आफ्नो यो जुन जानकारी पत्रमा पनि भन्नुभएको छ कि नयाँ सरकार आएपछि खोपलाई सबभन्दा बढी प्राथमिकता दिएको छ दिनुपर्ने नै त्यही हो खोप सबै नागरिकले छोटो समयमा पाउने अवस्था भयो भने अनि त्यसपछि अर्थतन्त्र चलायमान हुन सहयोग पुग्छ र त्यो चाहिँ एउटा न्यूनतम यो आधार हो त्यो खोपको व्यवस्था नहुँदासम्म अरू कामहरू गरेर अर्थतन्त्र चलायमान हुन सक्दैन र दोस्रो पाटो भनेको गर्नुपर्ने के भन्नेमै म आफ्नो कुरा राख्दैछु र यो कुरा चाहिँ यो सरकारले अभिव्यक्त गरेको पनि छ जस्तो दोस्रो भनेको राहत वितरण र यो चाहिँ अर्थतन्त्रको पुनर्स्थापना राहतमा के भइरहेको छ भने जस्तो कि अघि पनि भनिसके गरिबहरू जुन चाहिँ दैनिक ज्याला गरेर आफ्नो स्वरोजगारी गरेर जीविका गरिरहेका थिए भइरहेका थिए उनीहरू चाहिँ अहिले सरकारबाट राहत नपाएको अवस्थामा छन् अब उद्योगी व्यवसायीहरूले चाहिँ सरकारको तर्फबाट र चाहिँ राष्ट्रिय ब्याङ्कको तर्फबाट जुन कर्जा पुनर्कर्जाको माध्यमबाट र कर्जाको पनि पुनर्वालीकरण यो चाहिँ भाका बढाइदिएको कारणले चाहिँ केही राहत महसुस गरेका छन् भने अरू जुन चाहिँ छुटेको वर्ग छ तिनीहरूलाई चाहिँ एउटा त पाएका वर्गलाई पनि राहत कन्टिन्यू गर्नुपर्ने छ भने छुटेका वर्गलाई आम जनसमुदायलाई चाहिँ कसरी प्रत्यक्ष रूपले राहत उपलब्ध गराउने भन्ने काम गर्नुपर्छ यो सरकारले र त्यही लाइनमा अब आगामी दिनमा गर्ने आशा गर्न सकिन्छ त्यसपछि अर्थतन्त्रको पुनरुत्थान र संरचनात्मक जुन चाहिँ हाम्रो समस्याहरू छन् त्यो त्यो चाहिँ संरचनात्मक समस्याहरूलाई समाधान गर्नको लागि अहिले करिब 1.5 वर्षको अवधिमा सबै कुरा परिवर्तन गर्न नसके पनि एकदमै आधार चाहिँ मजबुत आधार तयार गर्न सकिन्छ जस्तो कि अब अहिले हाम्रो व्यापारमुखी जुन चाहिँ अर्थतन्त्र छ त्यसलाई चाहिँ उत्पादनमुखी बनाउने भन्न साथै यसमा अलिकति हामीले आधार तयार गर्न साथै यो छोटो समयमै पनि केही सङ्केतहरू देखिन्छ र यसले गर्दाखेरि चाहिँ वर्षौँसम्म भविष्यमा चाहिँ यो हाम्रो उत्पादनलाई बढाउने काम गर्छ त्यसले गर्दाखेरि आयात घट्छ सुदानान्तर समस्या समाधान हुँदै जान्छ त्यस्तै मुलुकभित्रै आम निर्माण उत्पादन हुने निर्माण हुने लगायतका कामहरू हुन थाल्यो भने मूल्य वृद्धिमा पनि कन्ट्रोल गर्न सकिन्छ। अहिले चाहिँ ठूलो मात्रामा आयातित वस्तु प्रयोग गर्नुपर्ने भएकोले हाम्रो आफ्नै नियन्त्रणमा मूल्यलाई चाहिँ कन्ट्रोल गर्ने भन्ने छैन, किनभने बाहिर मूल्य वृद्धि भएर आयो भने यहाँ चाहिँ अटोमेटिकली चाहिँ मूल्य वृद्धि हुन्छ। त्यसै गरी यहाँले अघि अब रेमिट्यान्सका शोधनान्तरका व्यापारका कुरा गर्नुभयो, आगामी दिन भनेको पहिलाको जस्तो सहज छैन। किन छैन भने हामीले मुलुकभित्रै युवाहरूलाई रोजगारी दिने कुरा गरिराखेका छौँ, महामारीको कारणले विदेशमा जानेहरूको सङ्ख्या घटेको छ, विदेशमा पनि आर्थिक चाहिँ समस्याहरू छन्। त्यो कारणले गर्दाखेरि गएको दुई वर्ष तीन वर्षदेखि नै जुन वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या कम छ, त्यसबाट एउटा नकारात्मक असर के हुन्छ त भन्दा भविष्यमा यो जुन रेमिट्यान्स आइराखेको थियो त्यो रेमिट्यान्स चाहिँ शिथिल हुन्छ वा पर्दैन। अब अर्को त्यसको राम्रो पाटो भनेको के भने युवाहरू चाहिँ विदेशीबाट रोकिएर नेपालभित्रै रहे भने र त्यसलाई सरकारले उपयुक्त रूपमा सञ्चालन गर्न सक्यो, उपयोग गर्न सक्यो भने ती चाहिँ जनशक्ति भनेको हाम्रो चाहिँ जनसङ्ख्यामा युवा शक्तिको अधिक्य भएकोले त्यो जनसङ्ख्याको लाभ लिने त्यो चाहिँ अवसर सिर्जना हुन्छ। तर बेरोजगारहरू थपिए थुपरिए नेपालीमा भने त्यसले चाहिँ बेरोजगारी दर बढाउने मात्रै नभएर गरिबी बढाउने मात्रै नभएर अर्को प्रकारको चाहिँ अराजकता सिर्जना हुन सक्छ। त्यस कारण यो संरचनात्मक समस्यालाई हल गर्नको लागि सरकारले रोजगारीमा ध्यान दिने र गरिबी निवारणमा त्यसलाई चाहिँ जोड्ने काम गर्ने हो भने त्यसलाई उत्पादनसँग पनि जोड्न सकिन्छ, किनभने व्यापारमुखी अर्थतन्त्रलाई यो मुलुकमा रहने रोजगार युवाहरू र पहिलेदेखि रहेका जुन चाहिँ उद्योगी व्यवसायी र स्वरोजगारमा रहेका जनशक्तिलाई व्यापारतिर भन्दा उत्पादनतिर लगाउन सक्यो भने त्यसले चाहिँ मुलुकलाई अग्रगामी दिशामा लैजानको लागि सहज हुन्छ। त्यसै गरी कतिपय कुराहरू हामीले नयाँ नतिजा खोज्ने अवस्थामा पुरानै विधि पुरानै प्रक्रिया पुरानै सोच अनुसार काम गर्ने र नयाँ चाहिँ नतिजा प्राप्त हुन सक्दैन। त्यस कारण चाहिँ कि पुरानै काम पनि नयाँ प्रकारले गर्नु पर्यो कि चाहिँ नयाँ किसिमको काम गर्नु पर्यो। त्यस कारण यो सरकारले राहत वितरणमा पनि नयाँ संयन्त्रहरू निर्माण गरेर नयाँ चाहिँ प्रणाली लागू गरेर राहत वितरण गर्ने, रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने व्यापारको सट्टामा त्यसो गर्यो भने अब जुन चाहिँ हामीले वैदेशिक रोजगारीमा जान कम भएर रेमिट्यान्स कम आयो र हाम्रो चाहिँ निर्यात घट्ने र चाहिँ त्यो आयातको लागि चाहिने विदेशी मुद्रा कहाँबाट ल्याउने होला, यो विप्रेषण आय घट्यो भन्ने चिन्ता लिनु पर्दैन, किनभने
हजुर यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो निर्धारित समय सकिएको छ, फेरि पनि हामी अन्य प्रसङ्गहरूमा यहाँसँग वार्ताको प्रयास गर्ने नै छौँ। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संघीय संसदमा विधेयक ल्याउने भएको छ। यिनै विषयमा आजको अन्तर्सम्वादमा हामी केन्द्रित थियौं। हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापा सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।